यौनिक तथा लैङ्गिक अल्पसंख्यकको अधिकारका विषयमा कलाकारहरू के भन्छन्?
लेस्बियन या ट्रान्सजेन्डर भन्ने बित्तिकै मान्छेको दिमागमा सबभन्दा पहिला कुरा के आउँछ भने सेक्सुअल एक्टिभिटी आउँछ।
जुन तरिकाले बाँच्न चाहेको जुन अधिकार छ त्यही अधिकार उसको पनि हो।
तेस्रो रिङ्गीलाई पनि बराबर एउटा अधिकार छ कि उनीहरूले पनि एउटा आदर पाओस्।
कुनै पनि कुरा सुरुवात गर्दा चाहिँ साह्रै गाह्रो हुन्छ। हेर्नुहोस्,
आफ्नो मानिस सन्तानमा हुन्छन् तर त्यसमा हे दृष्टिले कहिले हेर्नुहुन्न।
हामीले सक्छौँ भने यसलाई एकदम माया गरेर सपोर्ट गरौँ।
खुलेर बाँच्नुपर्छ आफ्नो जे अस्तित्व हो त्यसमा।
साथमा पूर्व सभासद सुनिल बाबु पन्त।
मानव अधिकारको एउटा विषय तर आधारभूत हक अधिकारबाट समेत वञ्चित रहेको।
के यी कलाकारहरूले भने जस्तै तपाईँले समलिङ्गी तेस्रो लिङ्गलाई समान नजरले हेर्नु भएको छैन भने किन?
हामी सबै भिन्न, हामी सबै समान, यो हो कार्यक्रम पहिचान। कार्यक्रम पहिचान समलिङ्गी तेस्रो लिङ्गीको अधिकार प्राप्तिको अभियान हो।
सुनिएका कतिपय कुरा सधैँ सत्य नहुन पनि सक्छन्, देखिएका तर ननियालिएका अपत्यारिएका कुराहरू भने सत्य पनि हुन सक्छन्। नमस्कार, हामी सबै भिन्न, हामी सबै समान, यो हो कार्यक्रम पहिचान। तपाईँलाई स्वागत छ, म नरिश फुयाल। निर्णय समाजको उत्पादन र पहिचान मिडियाको प्रस्तुति कार्यक्रम पहिचान थाहा संचार नेटवर्क काठमाडौँ, रेडियो तरङ्ग पोखरा, रेडियो पूर्वेली आवाज विराटनगर, रेडियो मकानपुर हेटौँडा, शुक्लाफाटा एफएम महेन्द्रनगर, रेडियो कृष्णसार एफएम बाँके, प्राइम एफएम बनेपा र रेडियो रारा मुगुबाट सुन्न सकिन्छ। विभिन्न क्षेत्रका व्यक्ति व्यक्तित्वसँग यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय समलिङ्गी तेस्रो लैङ्गिक अधिकारका विषयमा अन्तरङ्ग कुराकानी गरिने कार्यक्रम पहिचानको आजको अङ्कमा हामी कवि तथा रङ्गकर्मी मुकुन्द खलपात्रसँग कुराकानी गर्नेछौँ। लागौँ कुराकानीतर्फ। कार्यक्रम पहिचानमा यहाँलाई स्वागत छ।
धन्यवाद।
आराम हुनुहुन्छ?
हजुर, आराम।
तपाईँ कवि?
हजुर।
कविता लेख्नेमा व्यस्त हुनुहुन्छ होला होइन?
अलिअलि भनौँ।
कस्तो खालको कविता तपाईँको पहिलो प्राथमिकतामा पर्छन्?
कस्तो खालको भन्दा मेरो अलिक बेग्लै खालको दार छ है। यो म आफूले आफ्नो कविताको बारेमा म खासै केही भन्न सक्दिनँ,
तर पनि विषयवस्तुका हिसाबले कुनै प्रेमसँग अलि नजिक होलान्, कोही प्रकृतिसँग नजिक होलान्, कोही राजनीतिसँग, कोही विद्रोहसँग, आफ्नो आफ्नो विषयता हुन्छ नि फेरि होइन? अर्थात् सबै विषय पनि हुनसक्छ।
हजुर, हरेक खालको आक्रोश भनौँ, हरेक खालको आक्रोश। अब एउटा कस्तो वैयक्तिक जिन्दगी बाँचिरहेको मान्छेले होइन, कस्तो खालको कष्टहरू सामना गर्नुपर्छ, कस्तो प्रतिरोधहरू आउँछन् त्यसले उत्पन्न गर्ने, त्यो तपाईँको आक्रोशहरू मेरो कवितामा म पाउँछु।
भनेपछि सबै खालका विषयहरू, समाजमा देखिने भोगिने विषयवस्तुहरू तपाईँको कवितामा प्रतिनिधित्व भएर आउँछन् होइन?
हजुर, एकदम।
सामाजिक विषयहरू अझ बढी आउँछन्?
सामाजिक विषय समेटेका हुन्छन्।
के हो कविता भनेको खासमा?
कविता भनेको चाहिँ मेरो लागि चाहिँ आत्मरूपान्तरणको एउटा अस्त्र हो। मैले चाहिँ तपाईँको खास कविता लेख्छु भनेर मैले कविता लेखेको होइन, म सुरुमा डायरी लेख्थेँ। डायरी लेख्दा लेख्दाखेरि अनि गहन अध्ययन पश्चात हुन्छ नि, एउटा भित्र अब तपाईँको भावनाहरू रन्थनिने होइन, अनि त्यसले एउटा निकास खोज्थ्यो, अनि अरू केही लेख्छु भन्थे तर हुन जान्थ्यो कविता।
मनका भावनाहरूको अभिव्यक्ति कविता हो त्यसो भए?
हजुर।
अनि कविता लेख्छु भनेर लेखिँदैन त्यसो भए?
लेखिँदैन।
कसरी लेखिन्छ?
यो एउटा मान्छे एउटा चिन्तन मननको क्रममा एउटा मनस्थितिको एउटा मनस्थिति भिन्न खालको मनस्थिति एउटा आम मनस्थितिभन्दा अलिक माथिल्लो मनस्थितिमा पुग्दो रहेछ। त्यसले चाहिँ मान्छेलाई चाहिँ हुन्छ नि एकदम लेख्नलाई चाहिँ उत्प्रेरित गर्ने भनौँ। त्यो कारणले गर्दा मलाई चाहिँ त्यो वेदमानी भनिन्छ नि, वेदहरूको ऋचाहरू ऋषिहरूले लेखे मद्वारा कसैले लेखाएको भनेर मुनिहरूले भनेका छन्। म यो कुरामा सहमत छु।
त्यसो भए लेखकहरू साहित्यकारहरू आम मान्छेभन्दा अलि माथि हुन्छन्?
हजुर, कलि कुनै कुनै बेलामा अलिकति हुन्छ नि, अलि माथिल्लो मनस्थितिमा हुन्छ नि उनीहरू, हुन्छ नि विचरण गरिरहेका हुन्छन् जस्तो लाग्छ मलाई चाहिँ।
एउटा कविता सुनौँ अनि छलफल गरौँ है त।
हस्,
कुन कविता सुनाउनुहुन्छ?
हजुरलाई म नमस्ते सर।
नमस्ते सर।
हजुर, शीर्षक चाहिँ नमस्ते सर।
पहिला कविता सुनौँ त्यसपछि त्यसै विषयमा पनि कुराकानी गरौँ।
असल गाउँ हो यो मेरो मुटु, घाउ हो यो मेरो मुटु, यी सभ्यताका मामरीहरूमा समेटिन नसकेको, यहाँ चल्ने आचार विचार नीति प्रीति झिङ्गा समान हुन् यसका लागि। बेइल्मी हुनु भनेको जडेहा भँडेहा यस्तै यस्तै मानपदद्वारा मण्डित हुनु हो। त्यसैले एउटा कविको ट्याग लगाएर म बसेको छु झिङ्गा दपाउँदै। एक दुईवटा मर्छन् पनि यो हातबाट, यसमै छु किञ्चित रमाउँदै। तिमी जाबो ती उब्की जाने, थोपाबाट आँसुले पखाली जाने ती छेडभङ्गुर मामरीहरूमा आश्वस्त रहेर म बिरामीलाई नटक्राऊ ती सस्ता निष्प्रभावहीन नमस्ते नामक समानक क्याप्सुलहरू। म अधमरा हुँ, न त जिउँदो न त मुर्दा, तर तिम्रो त्यो जिउँदोपनाको तुजुकलाई म मुर्दा भन्छु, तिम्रो आँगनीमा सीमित संसारलाई म शमशान भन्छु। म अधमरा हुँ, न त जिउँदो न त मुर्दा, तर तिम्रो त्यो जिउँदोपनाको तुजुकलाई म मुर्दा भन्छु, तिम्रो आँगनीमा सीमित संसारलाई म शमशान भन्छु। मेरो नाकमा छैन लिङ्गको जस्तो कडियक मसल, सानातिना फस्र्याक फुसुकले उत्तेजित हुने। यसमा जोर छ साथी, ननिम्ने जोर। त्यो शान्त हुनको लागि बदलिनुपर्छ संसार। यदि म तिमीलाई कुपको मन्डुक अर्थात् इनारको भ्यागुता भन्छु भने तिमी मलाई सोझै सनकाहा भन्न सक्छौ, सोझै भन सनकाहा, मनलाई नपारिकन धर्मर। तिम्रो एक कप चियामा पनि म देख्छु मेरो स्वत्त मारेन जहर, तिम्रा हरेक सम्मानिला शब्दमा म चाक्दछु अपेक्षाका पहर। तर सोझै सनकाहा भन्यो भने साथी, तर सोझै सनकाहा भन्यो भने साथी, एउटा मन देखाउने आँटी भन्छु, बदलिनको लागि गर्दिनँ कुनै बल या कुनै कर, यता कदा झम्का भेटमा गर्नेछु एउटा मर्दको ठहर। त्यसैले अब आइन्दा मेरो सामुन्यमा उभिएर नपुंसकले जस्तो बिन्ती नभन मलाई, बिन्ती नभन मलाई, नमस्ते सर, धन्यवाद।
कस्तो खालको कविता हो यो?
यो
दिन खोजेको सन्देश अर्थात् भनौँ न तपाईँले उठाउन खोज्नु भएको विषय के हो?
यो एउटा कस्तो हुन्छ नि, मैले चाहिँ एउटा भनौँ गर्व होइन, यसलाई के भनौँ लेखन गर्व भनौँ होइन, त्यो के हुँदो रहेछ नि, मलाई चाहिँ एउटा आत्मसम्मानै नभएको मान्छेले मलाई नमस्ते सर धेरैले गर्थे। जसले आफूलाई सम्मानै गर्नु जान्दैन त्यसले अरूलाई के नमस्ते सर भन्नु? यो नमस्ते सर भन्यो, आत्मसम्मान बिन मान्छेहरूले धेरै नै नमस्ते सर भन्ने भएर म त्यो नमस्ते सरबाट आत्तिएर के यो नभन्दै हुन्थ्यो। यो आत्मसम्मान बिन मान्छे नै, आत्मसम्मान बिन मान्छेहरूले मलाई नमस्ते सर नभन्दै हुन्थ्यो।
आत्मसम्मान बिहीन मान्छेलाई कि मान्छेले,
मान्छेले जसले आफूलाई सम्मान नै गर्न जान्दैन त्यसले अरूलाई कहीँ सम्मान गर्न जान्छ, त्यस्तो मान्छेहरूको सामना गरिरहनु पर्छ होइन समाजमा। त्यसै उपक्रममा तपाईँको यो रचिन पुगेको हो।
कस्तो बेलामा कविताहरू लेख्नुहुन्छ तपाईँ?
म तपाईँको लेख्छु भनेर लेख्दिनँ, मलाई एउटा कविता लेख्नलाई लगभग तपाईँ कुनै कुनै समयमा त 10-15 दिनसम्म लाग्छ। 10-15 दिनसम्म बौला जस्तो भएर हुन्छ नि, रन्थनिँदै हिँडिरहेको हुन्छ नि, बल्ल लेखिनु पुग्छ
कविता।
हजुर,
यसको मतलब कविता लेख्न अर्थात् भनौँ कुनै पनि रचना गर्न सजिलो छैन?
छैन छैन, तपाईँको कुनै विषय दियो अनि यो विषयमा कविता लेख भनेर हुन्छ नि, तपाईँको हल्का तरिकाले लेख्न सकिन्छ होला होइन, मैले त्यसरी लेख्ने गरेको छैन।
त्यो चाहिँ व्यवसाय भयो होइन फेरि?
हजुर, व्यवसाय नै भयो। गरिब देख्यो अनि अब गरिब देखेर अनि गरिबमाथि कविता कोर्न, त्यसरी चाहिँ म लेख्न रुचाउँदिनँ र आउँदिनँ पनि, कोसिस पनि गरेको छैन।
स्वच्छन्द रूपमा जब तपाईँको मस्तिष्कमा केही शब्दहरू खेल्न थाल्छन्
हजुर,
तब त्यो रचनाको रूपमा बाहिर आउँछ,
हजुर,
प्रस्फुटित हुन्छ,
हजुर।
त्यही हो कविता, अनि त्यही हो कविता लेख्ने शैली त्यसो भए कविहरूको।
हजुर, कविहरू सबैमा त्यो लागु नहोला, ममा चाहिँ।
गीतकारहरूलाई एउटा विषय दियो भने उनीहरूले गीत 5 मिनटमै पनि लेख्न सक्छन्?
सक्छन् सक्छन्, लेख्नेहरू लेख्छन्।
त्यो आफ्नो आफ्नो क्षमता, त्यो आफ्नो आफ्नो कला, त्यो आफ्नो आफ्नो विधा होला होइन?
हजुर, प्रतिभा।
अब तपाईँले कविता लेख्न चाहिँ कहिलेदेखि कसरी थाल्नुभयो?
म तपाईँको 64 सालदेखि लेख्न थालेको हुँ।
एक दशक भयो होइन?
हजुर, एक दशक भयो। अनि मेरो चाहिँ तपाईँको म रहर अभ्यास सङ्गतले होइन है, म चाहिँ जिन्दगीको भोगाइले मलाई कवि बनाएको।
जस्तै?
जस्तो म खासमा तपाईँको 64 साल म दुर्व्यसनमा फँसेको थिएँ सङ्कटकाल लागेपछि। 58 सालमा जब सङ्कटकाल लाग्यो त्यसपछि चाहिँ तपाईँको कारगार भन्दा नि दुरुह थियो जिन्दगी है तपाईँको त्यो बेलामा। अब बेलुका 4:30-5 बजी नै कर्फ्यू लाग्थ्यो अनि त्यो बेलामा हामी दुर्व्यसनमा फस्यौँ, हाम्रो अब टोलको थुप्रै साथीहरू फस्यौँ अनि म चाहिँ कारगार पुगेँ। अनि कारगारमा गएर मैले चाहिँ
कारगार
म यो तपाईँको केन्द्रीय कारगारमा 9 महिना बसेँ अनि तपाईँको नखु कारगारमा चाहिँ 4 वर्ष
करिब 5 वर्ष
5 वर्ष हजुर ठ्याक्क कैद भएको मलाई 5 वर्ष हो। अनि त्यहाँ जाने क्रममा अब त्यहाँ पुस्तकालयहरू थिए होइन, अनि पढ्ने अध्ययन गर्ने अब तपाईँको ध्यान योगाहरू गर्ने होइन यो गर्न थालेँ। अनि त्यसपछि बिस्तारै बिस्तारै अध्ययन गर्दै जाँदा म भित्र नि हुन्छ नि तपाईँको अर्को खालको व्यक्तित्व, जुन पहिला अर्कै व्यक्तित्व थियो, एउटा आम व्यक्तित्व थियो होइन, त्योभन्दा एउटा विशिष्ट व्यक्तित्व निर्माण हुने क्रममा हुन्छ नि यी रचिन पुगेका कविताहरू चाहिँ।
भनेपछि तपाईँका लागि एक हिसाबले भन्ने भनेदेखि कारागार एउटा अवसर पनि भएछ है,
हजुर, एकदम
व्यक्तित्व निर्माणको,
हजुर, युनिभर्सिटी नै भयो मेरो लागि चाहिँ।
त्यहाँभित्र त्यो खालको वातावरण हुन्छ?
वातावरण त हुँदैन, तर अब म चाहिँ जिन्दगी कस्तो उमेरमा, यो एउटा कालखण्ड भन्ने नि, म 29 वर्षको उमेरमा पुगेको थिएँ, सायद 22-24 वर्षमा पुगेको भए मैले चाहिँ परिवारबाट नै अल्ला रहेछ भनेर माफी पाउँथेँ नि त। तर 29 वर्षमा पुगेको मान्छे मलाई चाहिँ एउटा नैतिक दबाब पऱ्यो कि अब मैले हुन्छ नि मेरो लागि म यो गर्छु ऊ गर्छु, मलाई एकचोटि माफ गरिदियो मलाई निकालिदियो भन्ने मैले चाहिँ अवस्था पाइनँ कि। हो यो गल्तीको सबै कारण म हुँ, मैले अब भन्ने ठाउँ छैन र यो 5 वर्ष कारागार म हाँसेर बिताउँछु, भित्र नै बिताउँछु, म कसैले केही भन्दिनँ, कसैसँग हुन्छ नि याचना चाहिँ गर्दिनँ भने त्यो निर्णयमा पुगेँ। र अब त्यहाँभित्र गइसकेपछि अब तपाईँको प्रायः आपराधिक मनोवृत्तिका मान्छेहरू धेरै नै हुन्छन्, एक्लै बस्यो भने किन आत्तिको फ्रस्ट्रेट नहो, बाहिर गएर अब डाँगा हानमला यसो अरबपतिहरू करोडपतिहरू कति छन् चितवनमा सुरागी लिएर आऊ त्यस्तो भन्ने मान्छेहरू नि आउँथे होइन।
तर भित्र गएर पनि मान्छेहरू सुधार गृह भनिन्छ, तर सुधारिएर बाहिर निस्किँदैन होइन,
निस्किँदैन, तपाईँ मान्छे बनाउने कारखाना भनेर कुनै साहित्यकारले भनेको सुनेको छु, त्यो त असम्भव कुरा हो।
त्यो हाम्रोमा चाहिँ त्यस्तो खालको वातावरण त्यहाँ तयार हुँदैन कि समग्रमा त्यहाँ भित्र पसेका मान्छेहरूको मनोवृत्ति नै त्यस्तै हुन्छ?
तपाईँको उनीहरूमा परिवर्तन आउनु सम्भव छ तर भित्र त्यो सम्भव छैन, किनभने एउटा अब कस्तो हो नि, चरित्र राम्रो भएर देखियो भने यो छुट दिने भन्ने कुराहरू तपाईँले पनि सुन्नुभएको छ, यहाँ नै आउँछ, त्यहाँ टोटल्ली पैसाको चलखेल हुन्छ। अब जस्तो मैले अब तपाईँको त्यहाँ 5 वर्ष व्यतीत गरेँ अनि त्यो क्रममा मैले अब आचरण राम्रो देखाएर मात्र भएन, ममा हुन्छ नि तपाईँको सरकारमा एउटा व्यक्तित्व छ भने त्यहाँ त्यतिले मात्र पुग्दैन, मैले त्यहाँ चाकडी गर्नु पऱ्यो, नजराना टक्राउनु पऱ्यो, त्यो गरेपछि मात्र तपाईँको अब आचरण सुध्रेर छुट पाएको भनेर हुन्छ नि त्यो बहानामा निकाल्ने गरिन्छ। एउटा उदाहरणै भयो नि तपाईँको लागि, त्यहाँबाट आएर हुन्छ नि मान्छे सुध्रेला भन्ने कुरा त सम्भवै होइन, पैसा चल्छ चाकडी चल्छ भनेपछि त्यहाँ के मान्छे सुध्रिन्छ? सुध्रिँदैन, अपराधिक मनोवृत्तिको मान्छे छ,
झन् बढावा पाउँछ नि त्यो मनोवृत्तिले
धेरै नि। तपाईँको अब यो सन्दर्भभन्दा बाहिर कुरा भयो, तपाईँको मलाई थाहा भएसम्म डकेतीहरू अनि जिउ म्यास्ने बेच्नेहरू लागु आउँछन् भित्रैबाट बसेर हुन्छ नि, अपराधीहरूले तपाईँको नेटवर्क चलाइरहेको हुन्छ। मैले भित्र कारागारमा हुन्छ नि जाली नोट देखेको छु स्याम्पल,
त्यो सम्भव छ?
केन्द्रीय कारागारमा तपाईँको मैले हुन्छ नि त्यहाँ ब्राउन सुगर छिरेको देखेको छु, म बस्नुजेलसम्म अहिले के छ स्थिति फरक भयो होला होइन, तर मैले केन्द्रीय कारागारमा हुँदाखेरि चरस गाँजा र तपाईँको ब्राउन सुगरभित्र प्रवेश मेरै कोठामा खाएको छ।
त्यहाँबाट बाहिर निस्किँदाखेरि के खालको अपेक्षा गर्ने भन्ने एक खालको फ्रेम तयार हुन्छ होइन त्यो कुरा सुन्दाखेरि?
हजुर, सुरुमा त हुन्छ नि आपराधिक मनोवृत्ति नै हुन्छ नि तपाईँको, त्यो विकास भएको हुन्छ होइन, तर बिस्तारै अब त्यो मेरो चाहिँ एउटा के भयो भने खालि त्योबाट होइन, म पुस्तक सङ्गत गएँ, पुस्तक भनेको राम्रो साथी असल साथी हो, त्यो कारणले गर्दा मलाई त्यो हुन पुग्यो।
त्यहाँभित्र जस्तो तपाईँले कविता लेख्न थाल्नुभयो,
हजुर,
अन्त कविता कसलाई सुनाउने अर्थात् के गर्ने भन्ने के हुन्छ?
कसैलाई सुनाउँदैन थिएँ, म लेखेर राख्थेँ, म कारगरबाट छुटेर आएको नि त तपाईँको कति वर्ष, म त सुनाउँदै सुनाइनँ नि, देखाउँदै देखाइनँ मैले कसैलाई पनि। जब अब पहिचानको सङ्कट आयो मैले पनि झेल्न पऱ्यो, अन्त एउटा आम मान्छे भएर अब मलाई तपाईँको हुन्छ नि समाजले एउटा मान्छेको हैसियत दिएन,
बाहिर आइसकेपछि समाजले हेर्ने दृष्टिकोण पुरानै रहन्छ होइन, यथावत
एकदम तपाईँको ठुलो समस्या छ यो। अब त्यो पहिचानको सङ्कट त्यो झेल्न पऱ्यो, अनि त्यसपछि अब लेखिरहेको कविताहरू थियो, बाहिर आएर म रङ्गकर्मतिर आकर्षित भएँ होइन, अनि त्यहाँ बेलामा सर्वनामबाट परीक्षकहरू श्याम खड्काको टोलीहरू जानुभएको थियो, उहाँले चाहिँ तपाईँ लेख्नुहुन्छ कि लेख्नुहुन्न भनेर सोध्नुभयो, अनि म लेख्छु भनेर दुईवटा कविता सुनाएपछि उहाँले काठमाडौँमा युथहरूमा तपाईँको एकदम हुन्छ नि प्रिय कविता यो स्ल्याम ट्रेन्ड भन्छ अहिले, रुचाउ युवाहरूले एकदम रुचाउँछन् भनेर उहाँले भन्नुभयो, अनि त्यसपछि बल्ल म तपाईँको हुन्छ नि कविता वाचन गर्न थालेको हुँ भनेपछि मैले
कारागारमा लेखिएका कविताहरू पछि वाचन गर्नुहुन्छ तपाईँले?
हजुर, कारागारबाट छुटेको नि 4 वर्षपछि वाचन गर्न थालेको।
अब अहिले चाहिँ तपाईँ यसलाई निरन्तरता दिँदै हुनुहुन्छ होइन?
हजुर,
तपाईँ यसमै करियर खोजिरहेको व्यक्ति हो कि होइन, एउटा अन्य कुनै पेसा गरेर यो पनि मेरो रुचि हो अर्थात् प्यासन हो म पनि लेख्छु भन्ने टाइपको हो के हो तपाईँ अहिले?
मलाई खासमा भन्ने नि त इमान्दारीपूर्वक भन्नुपर्दा मलाई चाहिँ एउटा थिएटर बनोस् चितवनमा होइन, एउटा मेरो मनोकामना त्यो छ, अनि त्यो पुरा भयो भने चाहिँ मेरो एउटा कस्तो पक्का यायावर हुन्छ नि, फकिर भन्छ नि, त्यो तरिकाले जीवन व्यतीत गरिन्छ, म यसमै तपाईँको लिप्सिन्छु यसमै टाँसिन्छु, अब यो रङ्गकर्म मेरो यो कविता मेरो हो भन्ने चाहिँ छैन मेरो, बरु मलाई चाहिँ एउटा चाहिँ गर्नु मन लागेको काम चाहिँ भनेको एउटा तपाईँको पागलखाना हुन्छ नि र पागलहरू र दुर्व्यसनीहरूलाई समेटेर हुन्छ नि एउटा आश्रम जस्तो मलाई चाहिँ सञ्चालनमा लिएर आउनु मन लाग्छ किनकि दुर्व्यसनीहरू पनि त्यो तपाईँको सुधार केन्द्र भनिन्छ यावत खुलेका छन् नि त्यो टोटल्ली कारोबार हो व्यवसाय हो
पछिल्लो समय त्यो व्यावसायिक रूपमा रूपान्तरण भएको छ होइन व्यवसायमा
होइन यो एकदम कस्तो खालको व्यवसाय भन्ने यसमा चाहिँ तपाईँको एउटा राम्रो व्यवसायको रूपमा चाहिँ हुन्छ नि तपाईँको यो आएको छैन यसमा चाहिँ तपाईँको मान्छेहरूलाई अब कसरी हुन्छ हुन्छ नि त्यो परिवारहरू पीडित परिवारहरूलाई अब तपाईँको उनीहरूको सेन्टिमेन्टलमा खेलेर अनि कसरी पैसा कमाउने कसरी हुन्छ नि पैसा दोहन गर्ने त्यो मात्र उनीहरूको लक्ष्य छ धेरै जसो तपाईँको सुधार केन्द्रको मान्छे चाहिँ प्रेमले बदलिन्छ क्या तपाईँको त्यो के भन्छ कडा अनुशासन निगरानी र तपाईँको हिंसाले हुन्छ अनि मान्छे परिवर्तन आउँदैन त्यो चाहिँ छैन उनीहरूले एकदम कडा निगरानी राखेन एकदम कडा अनुशासन तपाईँको पिटेर जो हुन्छ नि तल लगाएर हुन्छ नि बल जति प्रयोग गरेर त्यो तरिकाले गरेर हुन्छन् र मैले आफ्नो समाजमा कतिजना भाइहरू देखेको छु दुर्व्यसनी उनीहरूमा आएको छ परिवर्तन आएको छ तर व्यक्तित्वमा चाहिँ परिवर्तन आएको छैन भोलि बिहान यदि मलाई फेरि मैले गरेँ भने मलाई फेरि सुधार केन्द्रमा राखिदिन्छन् फेरि एउटा टर्चर हुन्छ भनेको कारणले उनीहरू बाध्यताले नखाएको भित्री मन चाहिँ उनीहरूको त एउटीकै हो क्या त्यो छ त्यो कारणले गर्दा मलाई चाहिँ यो दुर्व्यसन सम्बन्धी हुन्छ नि गर्न मन लागेको काम चाहिँ त्यो हो
तपाईँले दुर्व्यसनी विरुद्ध
हजुर
अर्थात् भनौँ न चेतना फैलाउने गरी पनि त कविता लेख्नु भएको छ होला होइन
त्यस्तो छैन
त्यस्ता कलम चलेन
चलेन त्यो म चाहिँ कस्तो भने लेख्छु भनेर लेख्दै लेख्दिनँ कि मैले लेख्छु भनेर कविता अहिलेसम्म लेखेकै छैन त्यो कस्तो कस्तो भएर आउँछ अनि अरू नै लेख्छु भने त्यति कलम र कवि समातिर आएको हुन्छु तपाईँको अब मजाले रन्धनेर लेख्छु होइन कम्प्लिट भयो सिद्धिन्छ अनि तिन चार दिनपछि हेर्छु त्यो पनि त अगाडि हेर्दा नि हेर्दिनँ अनि बल्लै हेरिसकेपछि यसो तपाईँको हुन्छ नि अब त्यस क्राफ्टतिर अब त्यसो ध्यान दिएर यतिसम्म गऱ्यो भने यसो तुलना गर्छु अनि बल्ल अरूलाई सुनाउँछु अथवा देखाउँछु
सुरुमा लेख्दाखेरि नै एउटा फाइनल कविता तयार हुन्छ कि ड्राफ्टमा चाहिँ तयार हुन्छ
सुरुमा एउटा खाका तयार हुन्छ त्यसमा चाहिँ अलिकति हुन्छ नि अब शैलीगत परिष्कार अब कुनै कुनै ठाउँमा अब यो शब्दको ठाउँमा यो राख्यो भने अलिकति मिठास आउँछ लय आउँछ होइन भन्थ्यो भनेर अलिकति काँड छाँड गरिन्छ नत्र भने एउटा खाका त ठ्याक्क सरेर सुरुमा आउँछ
let the music go down, baby.
यो संसारमा केवल नारी र पुरुष छैन, अरूको जस्तै के हाम्रो मन होइन। यो संसारमा केवल नारी र पुरुष छैन, अरूको जस्तै के हाम्रो समृद्ध हाम्रो
त्यो सत्य हुँदैन र जे सत्य हुन्छ त्यो देखिँदैन।
हामी सबै भिन्न हामी सबै समान, यो हो कार्यक्रम पहिचान। कार्यक्रम पहिचानमा यहाँलाई पुनः स्वागत छ। निलिरा समाजको उत्पादन र पहिचान मिडियाको प्रस्तुति कार्यक्रम पहिचान तपाईँ अहिले थाहा संचार नेटवर्क काठमाडौँ, रेडियो तरङ्ग पोखरा, रेडियो पूर्वेली आवाज विराटनगर, रेडियो मकनपुर हेटौँडा, शुक्लाहाँटा एफएम भन्द्रनगर, रेडियो कृष्णसार एफएम पाँके, प्राइम एफएम बनेपा र रेडियो रार मुकुबाट सुनिरहनु भएको छ। विभिन्न क्षेत्रका व्यक्ति व्यक्तित्वसँग कुराकानी गर्ने कार्यक्रम पहिचानको आजको अङ्कमा हामी कवि तथा रङ्गकर्मी मुकुन्द खलपात्रसँग कुराकानी गरिरहेका छौँ। अब लागौँ बाँकी कुराकानीतर्फ। कार्यक्रम पहिचानमा यहाँलाई पुनः स्वागत छ।
धन्यवाद।
तपाईँको असली नाम मुकुन्द अरियाल?
हजुर।
तर पछाडि तपाईँले जोड्नुभयो खलपात्र।
हजुर।
कसरी जन्मियो खलपात्र, अर्थात् के हो यसको अर्थ?
एउटा मैले जहाँ पनि डुल्दै जाँदाखेरि जसले नै राम्रो भन्ने होइन, जसले नि हुन्छ नि श्रेय लिन खोज्ने, तर अब जस हुन्छ नराम्रोको कारण के हो भनेर हुन्छ नि कसैले नखोलाउने, त्यसको कारणले यो भयो, यसको कारणले यो भयो, म चाहिँ एकदम ओभाना छु भने चाहिँ सबै नायकै नायकहरू छन्, यहाँ त खलनायक त कोही पनि रहन्छ भने सोचे अनि त्यस कारणले गर्दा नि खलपात्र, यो नायकहरू हुन्छ नि नायकहरूलाई तलाउनुलाई चाहिँ भनेर हुन्छ नि बरु खलपात्र राख्छु यो नायकहरूको भिडमा भनेर मैले चाहिँ यो
अहिले मान्छेले अलिकति सम्झिन पनि सजिलो भयो क्याची टाइपको।
यो पनि एउटा कुरा तपाईँको प्लस पोइन्ट यसको, यो पनि हो किनकि मुकुन्द राज अरियाल भयो, मुकुन्द अरियाल भने छिटो मान्छेले बिर्सिन्छ, खलपात्र भन्ने कुरा चाहिँ यहाँ शब्द
बिर्सिँदैन।
अर्कोचोटि यसो गर्दाखेरि उहाँ भेटेको थियौँ, चिन्नु भएन भने चाहिँ चिने खलपात्र मजाले चिन्छ नि, त्यो एउटा प्लस पोइन्ट खलपात्रको।
कवि भएपछि दाढी पाल्नै पर्ने हो, तपाईँको पनि दाढी साडी झप्प पालेको देखिरहेको छु मैले।
यो दाढी पनि त्यही अघि खलपात्र जस्तो भन्नुभयो, सफा चट भएर हिँड्यो भने मान्छेले भन्छन् अर्कोचोटि चिन्दैनन्, अनि दोस्रोचोटि गयो भने दाढीवाला भनेपछि ठ्याक्रेकै चिन्छन्। अब फोनमै संवाद गरेँ मैले तपाईँलाई मुकुन्द भनेर फोन गरेँ होइन, बिर्सिनु भयो, अब यो मुकुन्द नाम त धेरै नै हुन्छ, अब हुलिया पनि हुन्छ नि सबैको जस्तै हुन्छ, अनि चाहिँ को मुकुन्द हुनु भने दाढीवाला के भनेर भन्छ तपाईँले फ्याट्टै चिन्नुहुन्छ। र एउटा कुरा दाढी राख्नुको कारण पनि यो आम मान्छेबाट टाढा हुनको लागि हो, अनावश्यक कुरा गर्ने आएर कुरा गर्ने यो हुन्छ नि मान्छेहरू स्तरविहीन कुरा गर्ने मान्छेहरूबाट तर्किनलाई अब यो दाढी राखिदिएपछि यो मान्छे अलिकति अल्टर छ, अलिक भिन्न खालको भनेर अलिक भिन्न तरिकाले प्रस्तुत हुन्छन्, त्यो कारणले पनि एउटा दाढी पाल्नु कारण
जिन्दगीको आफ्नै अर्थ छ होइन।
हजुर।
समाजको हरेक चिजहरूको आफ्नै व्याख्या छ।
हजुर हजुर।
कसैले राम्रो हुनका लागि राख्छन् दाढी,
हजुर,
तपाईँले चाहिँ अलिक फरक सोचेर राख्नुभएको छ होइन।
हजुर। भिडमा फरक पनि भइदिउँ र अनि फरकै व्यवहार गरौँ उनीहरूले भन्ने एउटा आग्रह दाढीको।
अब तपाईँ रङ्गकर्मी पनि होइन?
हजुर।
कसरी आकर्षित हुनुभयो यतातर्फ?
म एकचोटि यो रेशम फिलिली भन्ने सुटिङको लागि टिम पुगेको थियो चितवनमा,
विनय श्रेष्ठ
विनय श्रेष्ठ कामेश्वर चौरासिया त्यहाँ केही सानो भूमिकाको लागि कलाकार चाहिएको रहेछ आठ दसजना अनि मैले चाहिँ आठ दसजना भाइहरू लिएर जा गएको थिएँ कि अनि त्यो बेलामा सानो दृश्य थियो मैले निभाएको थिएँ तर त्यो पछि काटियो त्यो त्यही एउटा क्षणले चाहिँ मलाई चाहिँ हुन्छ नि ए ममा अभिनय गर्न सक्ने क्षमता रहेछ भने मैले हुन्छ नि आफ्नो क्षमता चिनेँ मलाई थाहा भयो होइन अज्ञात थियो ज्ञात भयो अनि त्यसपछि म रङ्गकर्म भनेर यो काठमाडौँमा एकदम फस्टाइरहेको थियो अनि म यहाँ आएर हेरेँ बुझेँ अनि त्यसपछि चितवनमा थिएन र यसलाई चाहिँ हुन्छ नि चितवनमा चाहिँ केही गर्न सकिन्छ अथवा यसमा गर्छु मेरो समय अब रहेको लगानी गर्ने कहाँ भन्दाखेरि एउटा ठाउँ त चाहियो हेर्नु अनि त्यो कारणले उतातिर लाग्यो
भनेपछि तपाईँको जिन्दगीमा योजनाबद्ध हिसाबले केही पनि कुरा भएको छैन होइन
छैन एकदम
सबै एक्सिडेन्ट
एक्सिडेन्ट हजुर
दुर्घटना
एकदम आकस्मिक
र यसरी जिन्दगीमा म यो बन्छु भनेर नगरिएको काम
हजुर
कतिको दिगो हुन्छ
भइरहेको छ म तपाईँको अब अहिलेसम्म जति यात्रा गरेँ होइन मैले पहिला सुरु एक्लो थिएँ एकबाट दुई दुईबाट चार गर्दै हामी समेटिँदै समेटिँदै गएका छौँ होइन अहिले तपाईँको चितवनमा अब थिएटर निर्माण गर्नको लागि के गर्नुपर्छ हामीले भनेर विदेशमा जन साथीहरू छन् क्षेत्रहरूमा यहीँ काठमाडौँ छरेका साथी छन् पाँच दस सर हामी सपोर्ट गर्छौँ भनेर उहाँहरूले बोलिदिनु भएको छ भनेको दिगो त हो नि यो होइन र
अब थिएटर चितवनमा सञ्चालन गर्ने तपाईँको योजना छ
हजुर एकदम
त्यसपछि कलाकारहरू उत्पादन गर्ने
हजुर एकदम लास्ट टाइम गरियो दसजना जति हुन्छ नि कलाकार पनि छौँ हामी चितवनमा कर्मी नाट्य समूह अन्तर्गत अस्ति श्रीमान वीरबहादुर नाटक मञ्चन गरिएको थियो त्यो एउटा नाटक मञ्चन गर्दा नि त्यतिसम्मको माहौल बनेको छ
त्यसले निरन्तरता पाउँछ अब होइन
अवश्य यदि अब यो काल भन्छ मृत्यु हुन्छ नि यदि आएर भाँचो हाल्यो भने पनि त्यहाँ त्यो एउटा रक्तबीज भन्छ नि त्यो फैलिसकेको छ हुन्छ त्यो
कतिको दर्शक छन् चितवनमा
तपाईँको अहिलेसम्म पहिलोपटक हो हामीले टिकट काटेर गरेको है योभन्दा अगाडि चाहिँ अब तपाईँको एक दिनको लागि भनेर दुई दिनको लागि गर्ने गरिन्थ्यो हामीले चाहिँ लगभग 1500 गऱ्यौँ तपाईँको युवाहरूमा चाहिँ मैले चाहिँ विशेष रुचि देखेँ है पैसा तिरेर आएर टन्न मतलब
नाटक हेर्ने
मान्छेहरू देखेँ भले न 300 आउन् 300 त रहेछ नि त्यो 300 अर्कोचोटि ल्याउँछन् किन हो भने तपाईँको उनीहरूले 300 900 त बनाउँछन् नि छन् सम्भावना छ सबै काठमाडौँ राजधानी केन्द्रित भइदिए त्यो कारणले गर्दाखेरि अलिकति असम्भव जस्तो लाग्यो तर नत्र भयो भने तपाईँको यदि चितवनमा यहीँ काठमाडौँलाई कर्मथलो बनाएर थुप्रो कलाकारहरू यहाँ समेटेको छ नि त उनीहरू त्यहाँ लागि पर्ने हो भने तपाईँको छ मजाले
मुफसलमा बसेर कुनै पनि क्षेत्रमा स्थापित हुनको लागि कतिको सङ्घर्ष गर्नुपर्छ
मुफसलमा गाह्रो छ तपाईँको किन भन्दाखेरि
एउटा कविता सुनाउनको लागि काठमाडौँ आइपुग्नुपर्छ होइन
हजुर स्तरीय श्रोता भनौँ न अब
र तपाईँको कामको प्रशंसा अर्थात् अब्जस जस वा अब्जस लिनका लागि पनि काठमाडौँका मिडियाहरूको प्रतिक्रिया पर्खिनुपर्छ
पर्छ अवश्य एकदम
त्यो अवस्थामा हुनुहुन्छ होइन
हजुर
अब अर्को कविता सुनौँ तपाईँको
हुन्छ
कुन कविता सुनाउनुहुन्छ हाम्रा श्रोतालाई
अर्धनग्न सगरमाथा कविताको शीर्षक चाहिँ बजार खस्के कि उमेर दस्के कि बजार खस्के कि उमेर दस्के कि नामी चलचित्र नगरेकी दामी नायिका झैँ अर्धनग्न मुद्रामा प्रस्तुत छे सगरमाथा पुनः सफल एवं हिट हुने अभिलाषा पालेर मान्छेका मनका किराहरूको हिसाब किताब राखी हिँड्ने हिट निर्माता निर्देशक जस्तो सूर्य खिचेर श्लील क्यामेराले धरतीका पर्दामा छर्दैछ हिलाम्य कामुक किरणहरू मनोरञ्जनमा आश्रित छन् तमाम आँखाहरू गतिमान छन् केवल छविरहित छायाहरू कलहमा मस्त छन् कवित्त कलमी गरिएका कैयन कायाहरू मनोरञ्जनमा आश्रित छन् तमाम आँखाहरू गतिमान छन् केवल छविरहित छायाहरू कलहमा मस्त छन् कवित्त कलमी गरिएका कैयन कायाहरू उन्मुक्त लिङ्ग चाहिँ सन्किएका छन् धरहरा मिनार टावरहरू हस्तमैथुनमा अनुरक्त छन् तमाम सहरहरू र हरेक सडक र गल्लीहरूमा सलबलाउँदैछन् शुक्राणुहरू र तिनीहरू नारा लगाउँदैछन् घरि जिन्दाबादका घरि मुर्दाबादका धन्यवाद
अब यो कविताको सारांश के हो
अब सारांश भनेर एउटा कुरा है यो हाम्रो यो पुरुषवादी चिन्तनलाई यसले प्रहार गर्छ हरेक सडक र गल्लीमा सलबाउँदैछन् शुक्राणुहरू भनेको छ यो त्यसको एउटा हुन्छ नि त्यो अब यो तपाईँको यसमा चाहिँ अब ग्लोबलाइजेसनको कारणले गर्दा भनौँ न यो के भन्छ हाम्रो यो सगरमाथाको हिउँ पग्लेको थियो नि एकचोटि अहिले यो ग्लेसियरहरू पग्लिने क्रममा छ हिउँको मात्रा घट्दैछ भन्ने खालको कुराहरू आएको छ नि है त्यो बिम्ब चाहिँ समातेको छ त्यो तपाईँको यहाँनिर यो अब यो चाहिँ एउटा हुन्छ नि यो के भन्छ यसलाई यो पुरुषवादी चिन्तनलाई प्रहार पनि गरेको छ होइन र तपाईँको अघि मैले भनेको नि तपाईँको यो हाम्रो यो ग्लेसियरहरू हिउँको मात्राहरू घटिँदै जाने यो बिम्बलाई नि समेटेको छ अब तपाईँको यिनै थिमहरू हुन्
अब जस्तो कवितामा के पनि भनिन्छ नि क्लिष्ट शब्दहरू राखेर एउटा कविता बनाइदिने अनि आफ्नै हिसाबले अर्थ लाउने
त्यो त्यो पनि हुन्छ
त्यो पनि हुन्छ होइन
हजुर
त्यो राम्रो कि नराम्रो
त्यो नराम्रो अब
पाठकका लागि त्यो न्याय हो कि अन्याय हो अर्थात् राम्रो अर्थात् नराम्रो भन्दा पनि
अब म जो मोहन कोइरालाको कविता बुझ्दिनँ है तर पढ्न चाहिँ पढ्छु अब सबैको कुरा सुन्दाखेरि चाहिँ अब जसले चाहिँ हुन्छ नि त्यो जसको लागि बोधगम्य छ उनीहरूको लागि राम्रो हो जसको लागि भएन त्यसको लागि भनेर यो खत्तम हो भन्न त मिलेन र एउटा कुरो कविताको अब यो जीवन्तताको लागि यिनीहरूले पनि त यो तपाईँको क्लिष्टहरूले नै महत्त्वपूर्ण योगदान दिएका छन् नि त अब मोहन कैराला भनेर नाखुम्छन् जति छन् मोहन कैरालालाई भित्रै देखाएर सम्मान गर्ने मान्छे नि छन् त अब उहाँले नि त एउटा त्यो कालखण्डमा हुन्छ नि एउटा आफ्नो तर्फबाट गर्नुपर्ने भूमिका निर्वाह गर्नुभयो नि त त्यो कारणले मलाई चाहिँ क्लिष्ट भन्ने कुरा चाहिँ लाग्दैन बरु भावना वर्ताहरू आएर भावनाहरू हुन्छ नि लिएर आएर जबरजस्ती अनुप्रासहरू घुसाएर अनि तन्काउने हो त्यो चाहिँ मलाई मन पर्दैन छोटो मिठो मेरो धारणामा चाहिँ
तपाईँलाई मनपर्ने कवि को हो
मलाई भूपी शेरचन है अनि तपाईँको एउटा मलाई अटल बिहारी वाजपेयीको कविता नि मनपर्छ अनि हाम्रो देवकोटाजी देवकोटाजीको चाहिँ मलाई विशेष गरेर पागल कविता मलाई चाहिँ खास पद्यमा रुचाउँदैन म गद्यमा रुचाउँछु होइन देवकोटाको पागल पनि म मेरो लागि हुन्छ नि एकदम तपाईँको मेरो तपाईँको के गुरु कविता भनौँ त्यसलाई चाहिँ मैले उहाँ जस्तो लेख्ने कोसिस गर्थेँ कि त्यही कोसिस नै हुन्छ नि आएर आज आएर एउटा खालको आफ्नो तपाईँको शैली निर्माण भएको मेरो उहाँहरू नै हुनुहुन्छ
गजलको राजधानी चितवनमा बसेर तपाईँले कविता लेख्नुभयो होइन
हजुर
कतिको सजिलो छ आफ्नो पहिचान स्थापित गर्नका लागि चितवनमा कवि भनेर
कवि भनेर त गाह्रै छ तपाईँको सुरुमा त यस्तो हुन्छ के हुँदा अनि अब तपाईँको प्रतिभाको दमन गर्नु भने त्यहाँ मात्र होइन काठमाडौँमा पनि थियो छ है तर एक दुईजना हुनुहुन्छ अभिभावकहरू अब चितवनमा नि तपाईँको प्रेम बिनु नन्दन बुवा भन्ने हुनुहुन्छ उहाँले जहिले पनि हुन्छ नि समर्थन भयो मलाई चाहिँ के लाग्छ भने 70 माथि पुगिसकेपछि उनीहरूको चाहिँ एउटा हुन्छ नि अहङ्कार त्यो चाहिँ केही मत्थर भएर म अभिभावक हुँ अब मैले अभिभावक त दिनुपर्छ भन्ने भावना आउँदो रहेछ त्योभन्दा 70 तलको चाहिँ के हुँदो रहेछ भने अझै पनि आफ्नो हुन्छ नि श्रेयले नि अलिकति स्पेस बढ्दा ओगट्न खोज्ने र उसलाई चाहिँ कठपुतलीको रूपमा प्रयोग गर्न खोज्ने प्रतिभालाई चाहिँ त्यो खालको चाहिँ प्रवृत्ति हुँदो रहेछ र अब समाज लगभग समवयस्की भयो भने त प्रतिस्पर्धा हुन्छ त्यो स्वस्थ प्रतिस्पर्धा भए राम्रो अब अस्वस्थ भयो भने त्यो अब नराम्रो
अब कविताका विषयवस्तुको कुरा गरौँ जस्तो कवितामा समाजप्रति व्यङ्ग्य हुन्छ होइन
हजुर
चेतना हुन्छ
हजुर
त्यसै गरी प्रकृति प्रेम सबै हुन्छ
हजुर हजुर
जस्तो पछिल्लो समयमा केही नयाँ विषयहरू उठान गर्ने नयाँ शैली लिएर पनि केही प्रतिभाहरू आइरहनु भएको छ
आइरहनु भएको छ
त्यसलाई सलामै गर्नुपर्छ हामीले
पर्छ
जस्तो समाजमा अझै पनि थिचिएको पिसिएको होइन
हजुर
अधिकारविहीन उत्पीडित सीमान्तकृत समुदायका विषयहरूलाई चाहिँ उठान गर्न कतिको सहज हुन्छ
सहज त छैन अब्जस्वरू पनि तपाईँको हुन्छ नि सहनुपर्ने हुन्छ त्यो कारणले गर्दाखेरि जस केही नौलो कुरा लिएर आयो होइन कसैले नउठाएको विषय लिएर आयो नौलो शैली लिएर आयो भने अलिकति हुन्छ नि त्यसलाई चाहिँ
अझ चाँडो स्वीकार्छन् पाठकले होइन
गाह्रै हुन्छ टाइम लाग्छ नयाँ कुरा हुन्छ नि जसले नयाँ मुद्दा लिएर आएको छ त्यो मान्छेलाई चाहिँ हुन्छ नि अलिकति तिरस्कृतै गरिन्छ अनि बिस्तारै तपाईँको त्यो स्पेस बन्दै बन्दै गएपछि अनि त्यसपछि फेरि हुन्छ नि वा अनि माहौल चाहिँ बन्दै जान्छ सुरुमा त नयाँ वस्तु लिएर आउँदा त गाह्रै हुन्छ होला
अझै पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय जसलाई समलिङ्गी तेस्रो लिङ्गी भनिन्छ उनीहरूका विषयले मुद्दाले नेपाली साहित्यमा त्यति धेरै ठाउँ ओगर्न सकेको छैन
छैन छैन
किन तपाईँले भने जस्तो उनीहरूका विषय उठायो भने समाजले हेप्छ अर्थात् समकक्षीहरूले हेप्छन् अर्थात् स्वीकार्दैन भन्ने डरले हो
मलाई के लाग्छ भने है एउटा कुरा अब प्राज्ञिक मान्छेहरू भौतिक मान्छेहरू इन्टेलेक्चुअलहरूसँग बसिया हुन्छ यो एउटा तपाईँको अहिले पनि हामी चाहिँ यो कुराहरू छ नि अब के हो त तेस्रो यो तेस्रो लिङ्गीहरू भनेको समलिङ्गीहरू भनेको होइन एउटा स्पष्ट धारणा उनीहरूसँग छैन अन्धाधुन्ध कुरा गर्छन् यस्तो रे यस्तो रे यस्तो रे भनेर है
तपाईँका समकालीनहरू लगायत अग्रज
जसले पनि नाखुम्चाएको देख्छु मैले प्रायः हुन्छ नि एउटा वैयक्तिक जिन्दगी रूपमा उहाँहरूलाई चाहिँ हुन्छ नि सहजै स्वीकारेर कुरा गरेको देखिन्न. अब पर्दा पछाडि त गर्लान् ए पर्दा अगाडि त, तर पर्दा पछाडि चाहिँ हुन्छ नि मैले चाहिँ प्रायः घुँच्ने अलि तिरस्कृत भावले हुन्छ नि कुरा गर्ने त्यो पाएको छु. अब त्यो चाहिँ के कारण
भनेपछि जसले तिरस्कार गर्छ उसबाट सकारात्मक रूपमा यो विषयमा सृजना होला भनेर अपेक्षा गर्नु बेकार छ,
बेकार छ. र अर्को एउटा चाहिँ नलेज नभएर पनि है, अब के हो त मलाई थाहा छैन कति कुराहरू, र म पनि होइन नजिकिन खोज्छु. तर मैले त्यो के भन्छ हाम्रो तिस्रलिङ्गीहरू भने होइन अब समलिङ्गीहरू, उनीहरूमा चाहिँ एउटा इन्टेलेक्चुअल व्यक्तित्व भएको मान्छेहरू नेपालमा नभएर होला सायद, मलाई चाहिँ त्यो लाग्छ. एउटा यदि मैले धेरैचोटि हुन्छ नि यस साथीहरू बनाएर नजिकिने कोसिस गरेको छु, तर त्यो कस्तो खालको उनीहरूको प्रस्तुतिभन्दा कस्तो हुन्छ नि उहाँ साथीहरूको तेस्रो लिङ्गीहरूको, उहाँहरूले चाहिँ म तेस्रो लिङ्गी हुँ, म मेरो नै एउटा स्वतन्त्र वैयक्तिक जिन्दगी छ भनेर उहाँ त्यो तरिकाले आयो भने बल्ल मैले कुरा बुझ्न पाउँछु उहाँहरूको, होइन. उहाँले आइएम भनेर यसरी आइदिइसकेपछि अनि त्यो तरिकाले व्यवहार गरेपछि त मैले कुरा धुत्न पाइनँ नि त ज्ञान उहाँहरूबाट के छ, उहाँहरूको पीडा कस्तो हुन्छ, होइन, खुसी कहाँ छ, पीडा कहाँ छ, होइन, अवरोध कहाँ छ, त्यो खालको कुरा त मैले सुन्न पाउनु पऱ्यो नि. त्यो तपाईँको एउटा प्राकृतिक व्यक्तित्व विदेशहरूमा चाहिँ मैले सुनेको छु, नेपालमा चाहिँ हामीले छन् तर प्रकाशमा नआएर.
जबसम्म समलिङ्गी तेस्रो लिङ्गीहरूले आफ्नो बारेमा खुलस्त केही पनि कुरा गर्न सक्दैनन् तबसम्म समाजले उनीहरूबारे थाहा पाउँदैन
हजुर,
र उनीहरूका कुरा
हजुर
आउँदैनन्
आउँदैन
र त्यही कुरा तपाईँहरूमा पनि लागु हुन्छ होइन.
हजुर,
जो साहित्यकारहरू छन् उनीहरूले समलिङ्गी तेस्रो लिङ्गीबारे पर्याप्त जानकारी राख्दैनन्, त्यसैले उनीहरूको सृजनामा यो विषय समावेश हुँदैन
हुँदैन एकदम हल्का हुन्छ यदि हामीले लेख्यौँ भने त हल्का विषय हुन्छ, किनकि चुरो कुरो नै थाहा छैन हामीलाई, केही पनि थाहा छैन के छन् उहाँहरूको मन, कस्तो खालको भावनाहरू हुन्छन् हुन्छ नि त. त्यो अब यो समाजको अब अलिकति तिरस्कृत भनौँ न उपेक्षित वैयक्तिक समूह हो नि त, उहाँहरूले त्यसरी कुरा राख्न नसकेपछि हामीले के बुझ्ने त, चुरो कुरो नै छैन.
अब जे छ उनीहरूको बारेमा यो कुराहरू आएनन् बाहिर,
मैले चाहिँ सुन्न पाएको छैन यो कुराहरू,
यसलाई यहीँ थाहातिर राखौँ. तर उनीहरूको अधिकारको विषयमा थोरै कुरा गर्दाखेरि अझै पनि राज्यले उनीहरूलाई पर्याप्त रूपमा अधिकार दिएको छैन, उनीहरू अवसरबाट वञ्चित छन्, उनीहरूले खुलेर आउने तर अवसर नपाउने भनिसकेपछि उनीहरू आफ्नो पहिचान आफ्नो आनी बानी व्यवहार लुकाउनै चाहन्छन् भनेपछि उनीहरूलाई जबसम्म राज्यले समान अधिकार तपाईँ र मलाई जस्तो दिँदैन तबसम्म उनीहरूले आफ्नो पहिचान त लुकाउने नै भयो होइन.
हजुर, लुकाउने भयो, फेरि व्यक्त गर्ने ठाउँमा एकदम त्यो एकदम कस्तो तरिकाले भन्दा त्यो सम्मानविहीन हुन्छ नि, त्यो तरिकाले प्रस्तुत हुने भयो क्या. अब देखिया हुन्छ नि त, नदेखिया भने लुकेर बसेको छ भने प्रकट छन्. अब म देख्छु, अब तपाईँले चितवनमा कुरा गरौँ है, पहिले सुरु हामी देख्दै देख्दैन थियो, अहिले तपाईँको भरपुर ओह्रालदेखि पुल्चोक एरियासम्म बेलुका 6 बजीदेखिबाट तपाईँको साँझ लागेपछि 10-11 बजीसम्म मजाले देखिन्छौँ. अब त्यो देखिनुले त देख्नुको अर्थ भएन नि त, त्यो कस्तो भन्दा म पनि मान्छे हुँ, म पनि मनि एउटा स्वतन्त्र एउटा हुन्छ नि वैयक्तिक जीवन छ, त्यो खालको बुझाइ भएको मान्छे त्यसरी प्रकट हुनु र अनि तपाईँको त्यो तरिकाले प्रकट हुनुमा धेरै बुझाइमा अन्तरपर्ण आउँछ नि त, होइन. म के बुझ्ने त, त्यो लेभलको मान्छे प्राग लेभलको मान्छे म खोज्छु, म भेट्दिनँ अनि बेलुका जान्छु, बेलुका उनीहरूसँग नजिकिनु खोज्छु, उनीहरूको कुरा उनीहरूलाई समेटेर मेरो नि एउटा कविताको विषय बन्छ कि, मेरो पनि एउटा कलमको हुन्छ नि विषय बन्छ कि, होइन र. त्यो तरिकाले म अब तपाईँको अनुसन्धान गर्ने हिसाबले जान्छु भने त्यो तरिकाले उहाँहरू प्रस्तुत हुँदैन, मैले के गरेँ.
यो विषयमा तपाईँको कलम चल्ने सम्भावना त्यसो भए तत्काल छैन?
तत्काल छ, तर त्यो लेभलको मलाई चाहिँ हुन्छ नि एउटा मित्र चाहिएको छ, मलाई रुचिको विषय हो कि, मलाई म पनि एउटा हुन्छ नि तपाईँको पहिचान सङ्कट झेलेको मान्छे हुँ, होइन, जसले पनि झेलेको हुन्छ एक कालखण्डसम्म जिन्दगीको. अब त्यसरी एउटा मित्रवत तरिकाले मलाई चाहिँ गुह्य कुराहरू चुरो कुराहरू मजाले बताइदिने सेयर गरिदिने त्यो भयो भने मैले लेख्न सक्छु बल्ल.
तपाईँको कविता सङ्ग्रह केही समयपछि आउँदैछ होइन, नाम के राख्नु भएको छ?
म के राख्छु त्यो चाहिँ थाहा छैन है, यहीँ कविता सायद मैले चाहिँ खल सम्वाद भनेर राख्छु होला, प्रयोग नै गर्छु मैले कविताको शीर्षक राखेर हुन्छ नि एउटा मास्टरपिस कविताको टाउको झुन्ड पनि चलन हुन्छ, म चाहिँ त्यो नगरेर खल सम्वाद भनेर राख्छु.
आफ्नो नामको
हजुर अब खल
सम्वादको जोड्दै हुनुहुन्छ होइन,
प्रयोग भनौँ अब यसलाई चाहिँ.
हामी कार्यक्रम पहिचानको अन्तिममा आइपुगेका छौँ, यदि तपाईँलाई केही भन्न मन लागेको छ भने भन्न सक्नुहुन्छ.
के भनौँ अब यसरी आएर हुन्छ नि एउटा मौका दिनुभयो, यसको लागि अब हृदयदेखिबाट तपाईँको आभारी टक्र्याउन चाहन्छु. र अब यो त स्पेसल्ली हाम्रो यो सीमान्तकृत भन्नुभयो, हाम्रो तेस्रो लिङ्गीहरूसँग हुन्छ नि विषयवस्तु समितिको कार्यक्रम पऱ्यो, यस्तो साहित्यतिर होइन अब तपाईँको रुचि भएको कलातिर रुचि भएको कोही साथीहरू हुनुहुन्छ भने मित्र सम्बन्ध बनाएर म पनि हुन्छ नि यो मुद्दा यो ओझेलमा परेको मुद्दालाई केही गर्न सक्छु भने तपाईँहरूबाट ऊर्जा पाउँ कोही हुनुहुन्छ नि त यस्तो खालको व्यक्तित्वहरू होइन त्यो चाहिँ यहाँबाट त्यहीँ आग्रह गरेँ मैले उहाँ साथीहरूलाई चाहिँ
हवस् समय र विचारका लागि यहाँलाई धेरै धेरै धन्यवाद
यहाँलाई पनि धेरै धेरै धन्यवाद
हामी सबै भिन्न हामी सबै समान यो हो कार्यक्रम पहिचान कार्यक्रम पहिचानको आजको अङ्कमा हामीले कवि तथा रङ्गकर्मी मुकुन्द खलपात्रसँग कुराकानी गर्यौँ कार्यक्रम पहिचानको आजको अङ्क तपाईँलाई कस्तो लाग्यो तपाईँको पैसा नपर्ने टेलिफोन नम्बर 1660120140 सुझाव सल्लाह टिपाउन सक्नुहुन्छ भने पहिचान मिडिया @gmail.com लेखेर पनि पठाउन सक्नुहुन्छ यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको गतिविधि समेटेको अनलाइन पहिचान.com अङ्ग्रेजी र नेपाली दुवै संस्करणमा सञ्चालित छ तपाईँले चाहेको समयमा लगइन गरेर पढ्न हेर्न सक्नुहुन्छ कार्यक्रम पहिचानका लागि छुट्याएको आजको समय सकिने लागेको छ भोलि फेरि हामी यी समयमा आउने नै छौँ त्यति बेलसम्मका लागि म नरी सुनेल पनि आएका चाहन्छु अवस्थ नमस्कार
तिमी साथ भएपछि भगवान पनि चाहिदैन तिमी साथ भएपछि भगवान पनि चाहिदैन मेरो रात जगमगाऊ मेरो जगमगाऊ मेरो रात जगमगाऊ बिहान पनि चाहिँदैन बिहान पनि चाहिँदैन तिमी साथ भएपछि भगवान पनि चाहिँदैन कलाविहीन मान्छेहरू हाम्रो माया नबुझ्ने ती कलाविहीन मान्छेहरू हाम्रो माया नबुझ्ने ती कलाविहीन मान्छेहरू कलाविहीन मान्छेहरू पागल भनु प्रेमी भनुन् पागल भनु प्रेमी भनुन् पागल भनु सम्मान पनि चाहिँदैन मेरो रात जगमगाऊ मेरो रात जगमगाऊ मेरो रात जगमगाऊ बिहान पनि चाहिँदैन पनि चाहिँदैन आकाश चखेबाजै उड्ने गर्छ हाम्रो माया खुल्ला आकाश चखेबाजै उड्ने गर्छ हाम्रो माया खुल्ला आकाश चखेबाजै उड्ने गर्छ चखेबाजै उड्ने गर्छ कुनै नियम कुनै बन्धन कुनै नियम कुनै बन्धन कुनै नियम कुनै बन्धन विधान पनि चाहिँदैन मेरो रात जगमगाऊ मेरो रात जगमगाऊ मेरो रात जगमगाऊ विधान पनि चाहिँदैन चाहिँदैन तिमी साथ भएपछि भगवान पनि चाहिँदैन मेरो रात जगमगाऊ मेरो रात जगमगाऊ मेरो रात जगमगाऊ बिहान पनि चाहिँदैन बिहान पनि चाहिँदैन तिमी साथ भएपछि भगवान बनि जाइदैन